أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين. اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهلك أداءهم. قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان. اللہ تبارک و تعالی نے قرآن مجید میں ارشاد فرمایا ہے کہ یہ شهر رمضان ہے، یہ ماہ رمضان ہے کہ جس میں قرآن نازل کیا گیا ہے، جو ہدایت ہے لوگوں کے لیے، اور اس میں ہدایت کی واضح نشانیاں اور دلائل موجود ہیں، اور وہ دلائل کہ جو انسان کی زندگی میں حق و باطل کو دور کرنے والے اور اس میں فرق کرنے والے ہیں. اور پھر آیت آگے جاری و ساری ہے کہ تم میں سے جو کوئی بھی شہر رمضان کو پائے اور وہ صحیح و سالم و مسافر نہ ہو تو وہ روزہ رکھے، اور جو مریض ہے یا سفر میں ہے تو وہ دوسرے دنوں میں اس کی قضا پوری کرے. خوب، یہاں پہ جو ہے اللہ تعالیٰ نے ماہ مبارک رمضان کو بیان کیا ہے. یہ اس سے پہلے والی آیات میں یا دوسری جگہ پر بھی اللہ تعالیٰ نے در حقیقت قرآن کریم کو اس انداز سے بیان کیا ہے کہ قرآن کریم در حقیقت ایک ہدایت والی کتاب ہے. یہاں پر بھی اللہ تبارک و تعالیٰ نے در حقیقت ایک کتاب کو یہاں پر بیان فرمایا ہے. اہم ترین نقطہ جو یہاں پہ یہ ہے وہ یہ ہے کہ ماہ مبارک رمضان کی فضیلت صرف روزوں کی وجہ سے نہیں ہے، بلکہ ماہ مبارک رمضان کی فضیلت جو ہے وہ ان میں سے ایک سبب روزہ ہے. اس کی جو اصل فضیلت کی وجہ ہے وہ قرآن کا نزول ہے. صحیح، اس لیے فرمایا شہر رمضان. ہو شہر رمضان الذی انزل فیہ القرآن، یہ رمضان کا مہینہ ہے. انزل جس میں نازل کیا گیا ہے جس مہینے میں قرآن کو، ٹھیک ہے نا. پھر اس کی دو تین صفات یہاں پر بیان فرمائی ہیں. اصل مسئلہ کیا ہے؟ رمضان میں نزول قرآن، اور یہی وہ دقیق نقطہ ہے جس کو ہم سب فراموش کر دیتے ہیں. ہمارے رمضان ہوتا ہے افطاری کا، ہمارا رمضان ہوتا ہے افطاری سحری کا، ہمارا رمضان ہوتا ہے افطار پارٹی کا، ہمارے رمضان ہوتا ہے عید کی شاپنگ کا، دوسری سب چیزیں ہو رہی ہوتی ہیں، لیکن جس چیز پہ سب سے زیادہ توجہ دینی چاہیے، جس کو اللہ نے اس آئے مجیدہ میں 185 سورہ بقرہ میں ارشاد فرمایا کہ رمضان کے مہینے کی برکت در حقیقت کس سے ہے؟ نزول قرآن سے ہے. خب، تو یہاں سے اندازہ یہ ہوتا ہے کہ نزول قرآن در حقیقت وہ اہم ترین وجہ ہے کہ جس کی وجہ سے اس مہینے کو برکت حاصل ہے. یا مثلا وہی یا علی و یا عظیم والی دعا، یا علی و یا عظیم، یا غفور و یا رحیم، انت الرب العظیم الذی لیس کمثلہ شیء وهو السمیع البصیر، وهذا شهر، یہ وہ مہینہ، عظمتہ، تعظیم کی تو نے، عظمتہ وکرمتہ، مکرم کی عزت دی، وشرفتہ، باشرف کی، ففضلتہ علی الشہور، دوسرے مہینوں پر فضیلت دی اور اس کو بڑا چڑھا کے بیان کیا ہے. وہاں پہ کیا ہے؟ فضلتہ علی الشہور، وہو الشہر الذی انزل فیہ القرآن، یہ وہ مہینہ کہ جس میں قرآن نازل ہوا ہے، ٹھیک ہے نا. اور پھر ہم یہ کہتے ہیں کہ مثلا ہمیں آتش جہنم سے بچا. الغرض یہ کہ ماہ مبارک رمضان کی عظمت جو اس آئے مجیدہ میں بیان کی گئی ہے قرآن کریم میں، وہ ہے قرآن کا نزول. اور یہی وہ چیز ہے جس کو ہم سب جس سے غفلت کر رہے ہیں، یعنی قرآن ہمارے یہاں ہوتے ہی نہیں ہیں. دوسرے ہیں تو ان کے یہاں دوسروں کو دوسرے انداز سے قرآن کو لے لیا گیا، اس میں بھی جو ہے وہ اب اہل سنت کی آوازیں اٹھنے لگی ہیں کہ مثلا ابھی میں مختلف بیانات سن رہا تھا اہل سنت کے، کہ اس میں بھی اختلاف ہے کہ 20 رکعت ہے کہ 8 رکعت ہے، اور پھر اس کے بعد جو ہے وہ رسول سے ثابت ہے کہ نہیں، یہ خلفاء کی در حقیقت ایجاد کردہ ہے یا نہیں. اور پھر ان تمام چیزوں کے باوجود جو رٹافیکیشن اور طوطے کی طرح رٹنا ہے اس پہ بھی لان تان کی جا رہی ہے، یہ کیسا پڑھنا ہے، یہ کیسا رٹنا ہے. تو رمضان کا مقصد کیا ہے؟ کہ قرآن زندہ ہو. اسی لیے کہا گیا کہ لکل شیئن ربیعن، ربیع کہتے ہیں بہار کو، ہر چیز کی بہار کا ایک زمانہ ہے. وہ ربیع القرآن شہر رمضان، ماہ رمضان قرآن کی بہار کا زمانہ ہے. بہار کا زمانہ آتا ہے تو اعزائے گرامی کیا ہوتا ہے کہ ہر چیز اپنی نکھار پر ہوتی ہے، خوبصورتی پہ ہوتی ہے، اس کی نئی نئی چیزیں نکل کے سامنے آ رہی ہوتی ہیں، کونپل، پھول، بیل، بوٹے، رنگ، خوشبو. خاص طور پر اس مہینے کو قرآن سے وابستہ کرنے کا مقصد یہ ہے کہ انسان اس کتاب خدا میں، کتاب زندگی میں کہیں نہ کہیں تو غور و خوض کرے گا، اور یہی وہ چیز ہے جو ہمیں نکالنے والی. اور آخری جو حصہ ہے اس آیت کے حصے کا، جو آخری حصہ ہے، اس میں بھی اللہ تبارک و تعالیٰ در حقیقت کیا کہہ رہا ہے، اس میں بھی یہی فرما رہا ہے کہ یہ ہدل للناس، ہدایت ہے. چنانچہ ہمارے لیے رمضان کا مہینہ ایسا ہونا چاہیے. خود رمضان کو رمضان کیوں کہا جاتا ہے؟ پورے قرآن میں ایک ہی دفعہ ماہ رمضان کا نام آیا ہے. سب سے پہلا تو یہ کہ لا تقل جاء رمضان وذهب رمضان، امام نے فرمایا یہ نہیں کہ رمضان آیا رمضان چلا گیا. لأنه اسم من اسماء اللہ، اللہ کے ناموں میں سے ایک نام ہے. قول جاء شهر رمضان، کہو ماہ رمضان آ گیا، ماہ رمضان چلا گیا. اس کی عظمت کو بیان کرنا ہے، پہلی بات تو یہ ہو گئی کہ تعظیم سے نام لے انسان. دوسری چیز یہ کہ رمضان کو رمضان کیوں کہا جاتا ہے؟ لأنه يرمض الذنوب، یہ جس طرح آگ لکڑی کو جلا کے ختم کر دیتی ہے، اسی طرح ماہ رمضان گناہوں کو جلا کے ختم کر دیتا ہے. یعنی گناہ کو جلانے کے لیے سب سے بہترین چیز کیا ہے؟ ماہ رمضان. اسی لیے کہا گیا کہ انسان جو ہے وہ اپنی شہوت اور اپنی خواہشات نفسانی کے کنٹرول کے لیے کیا کرے، انسان روزے رکھے. روزہ جو ہے بہترین ایک پریکٹس ہے در حقیقت انسان میں تقویٰ کے لیے. کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون، تاکہ تم متقی بنو. روزہ کیوں فرض ہے؟ متقی بنو. خوب، روزہ اس لیے فرض کیا کہ متقی بنو، اور متقی بننے کے لیے تمہیں ایک نصاب کی ضرورت ہے. وہ کیا نصاب ہے؟ وہ یہ قرآن ہے. اس کو کہا کہ شہر رمضان الذی انزل فیہ القرآن ھدی للناس، اس میں کیا ہے کہ لوگوں کے لیے ہدایت ہے. یعنی وہ تقویٰ، وہ پریکٹس کہ جس کی تمہیں ضرورت ہے عملی زندگی میں، وہ تقویٰ کہاں سے آئے گا؟ وہ پریکٹس کہاں سے آئے گی؟ وہ نصاب کہاں سے آئے گا؟ وہ کی پوائنٹس کہاں سے آئیں گے؟ وہ کہاں سے آئیں گے؟ وہ یہاں سے آئیں گے، وہ قرآن سے آئیں گے. اسی لیے کہا کہ رمضان کا مہینہ ہے. اور رمضان کا مہینہ کیا ہے؟ روایت میں ہے کہ احترام سے نام لو. ایک، دو، رمضان گناہوں کو جلا دیتا ہے اور انسان کے تقویٰ میں، انسان کی پرہیزگاری میں، اس کے کریکٹر میں، کریکٹر بلڈنگ میں اس کی مدد کرتا ہے. اس کے بعد فرمایا کہ ھدی للناس، یہ ہدایت ہے. خوب، ہدایت ہے کیا مراد؟ مثلا جیسے میں ایک پیپر چیک کر رہا تھا، اس میں لکھا تھا کہ یا علی پرچہ خالی، مولا عباس تیری آس کر دے پاس. صحیح، وہ پرچہ، یا علی پرچہ خالی، انسان کتاب کو سامنے رکھے اور کہے کہ اے خدا یہ جو ہے وہ مجھے کیا ہو جائے، رٹ جائے، یاد ہو جائے، پاس ہو جاؤں. آج ہی ایک بچے کا ایس ایم ایس آیا فیس بک پہ کہ مولانا میرے امتحان ہونے والے ہیں، کوئی دعا بتائیے. میں نے کہا دعا تو بتا دوں گا لیکن تم نے عمل بھی کرنا ہے. خوب، یہ بہت ہوتا ہے. خوب، ہدایت ہے. خوب، ہدایت کیسے آئے گی؟ دیکھیں دو فیز ہیں. ایک فیز یہ کہ جو اللہ نے اپنے ذمے لیا، اور ایک فیز انسان کو دیا ہے کہ جو میرا فیز ہے اس میں میں اپنا کام کروں گا، جو تمہارا فیز ہے اس میں تم نے کام کرنا ہے. ہم کیا کرتے ہیں؟ ان شاء اللہ تعالیٰ کہہ کے اپنا فیض بھی اللہ کے ذمے ڈال دیتے ہیں کہ اللہ تو ہی کر. اور یہی وجہ ہے کہ پڑھنے لکھنے میں ہماری ماشاء اللہ سے اسٹوڈنٹ قوم جو ہے وہ مولا عباس سے پاس کروا رہی ہوتی ہے پرچے، مولا عباس لے کے آئیں گے. لائٹ جو ہے یا علی شے لائٹ لائیے گھیر، وہ مولا علی لے کر آئیں گے. امام علی کا کوئی اور کام نہیں رہ گیا، وہ لائٹ لے کر آئیں گے معذرت کے ساتھ، مولا عباس سے پاس کرانے کے لیے ہیں. یا فریادی ماتم جو ہے وہ اچھے رشتے کرانے کے لیے ہے، یا فلاں کوئی چیز ہے تو انکریمنٹ نہیں لگ رہا ہے، یا رشتہ نہیں ہو رہا ہے تو اس کے لیے وہ فلاں چیز ہے. نہیں، بلکہ ہم اپنے حصے کا کام بھی کیا ہے کر رہے ہوتے ہیں، اللہ کے ذمہ ڈال، اہل بیت کے ذمہ ڈال رہے ہوتے ہیں. نہیں، کہا کہ ایک فیز میرا ہے کہ میں تمہاری ہدایت تمہارے گھر تک پہنچاؤں گا، اور پہنچائی اللہ تعالیٰ نے. تمہارا کام یہ ہے کہ تم اس ہدایت کو لو، اس کو عمل کرو، اس کو پریکٹیکل لائف میں لے کر آؤ. لیکن ہم کیا کر رہے ہیں کہ نہیں، ھدی للناس یہ ہدایت ہے. اور کیسے ہدایت ہے؟ جب تک میں کھول کے پڑھوں نہیں. اب آدھی قوم جو ہے، آدھی بھی نہیں بلکہ قوم کا ایک حصہ، ایک چند فیصد لوگ جو ہے وہ بسم اللہ الرحمن یہ کر رہے ہوتے ہیں. خب یہ بھی کسی حد تک درست ہے, یعنی عربی کو پڑھنے کی حد تک درست ہے, لیکن قرآن کا مقصد صرف پڑھنا نہیں ہے. قرآن کا مقصد کیا ہے؟ اس کو انڈرسٹینڈ کرنا ہے, سمجھنا ہے, غور و فکر کرنا ہے. وہ بہت کم لوگ کرتے ہیں. پہلی بات تو یہ ہو گئی. دوسری بات یہ ہو گئی کہ یا ہم اس کے ظاہر کو لے رہے ہوتے ہیں, مثلا کوئی قرض سکھا رہا ہے, کوئی تجویز سکھا رہا ہے, یہ بھی اچھی چیز ہے, یہ بھی ہونا چاہیے. اصل مقصد کیا ہے کہ اس قرآن کی لکھی ہوئی آیات میں جو اسرار پوشیدہ ہیں ان میں ڈیپتھ میں جاؤ, اس میں غور و فکر کرو, تاکہ جو ہے وہ تمہیں اصل نتیجہ تمہیں مل سکے. اور ہم اسی چیز کو بھولے ہوئے ہیں. ہم ہر چیز کر رہے ہیں. ہمارا رمضان پکوڑوں کا ہے, سحری کا ہے, نمی جنم شترمرغ کا ہے, اور نہ جنم بریانی کا ہے, ہر چیز کا ہمارے ماہ رمضان ہے, لیکن نہیں ہے تو قرآن کا نہیں ہے, نہیں ہے تو خدا سے لو لگانے کا نہیں ہے. اور یہ بہت بڑی خامی ہے ہماری اور ہماری قوم کی, اور اسی وجہ سے رمضان کی جو برکتیں ہیں وہ ہمیں حاصل نہیں ہوتی ہیں. اچھا, یہاں پہ ایک اور چھوٹی سی چیز بتاؤں کہ امام جعفر صادق علیہ السلام کی حدیث ہے. صلوات تو زوردار بھیجے نا, سحری افطاری کر کے آئے نا. امام جعفر صادق علیہ السلام نے ماہ رمضان کو مومن کے سال کا آغاز اور ابتدا قرار دیا ہے. کہا کہ مومن کا سال جو ہے وہ ماہ رمضان کی پہلی تاریخ سے شروع ہوتا ہے. اب جس طرح آپ اپنے ایگزامس کے لیے, ابھی ڈیٹ شیٹ نہیں ہے, پتہ دو مہینے بعد ڈیٹ شیٹ آنے والی ہے, تیاری کرتے ہیں نہیں کرتے ڈیٹ شیٹ کے لیے کہ کس پیپر کے لیے کتنا کیا کیا چیزیں رہ گئیں کھول کے دیکھوں؟ کیا کبھی ماہ رمضان کے لیے ہم نے کوشش کی کہ پچھلے رمضان سے اس رمضان تک میں نے کیا کیا چیزیں مس کی ہیں؟ گھر میں کوئی فنکشن ہوتا ہے تو ہر چیز تیار ہوتی ہے, جوتے, موزے, بنیان, ہر چیز تیار ہوگی, میچنگ کی ہے نہیں ہے, کس طرح ہے, سوٹڈ بوٹڈ ہے نہیں ہے, سڑی ہو, پرفیوم موجود ہے, میچنگ کی کوٹ موجود ہے نہیں موجود ہے, ہر چیز ہماری موجود ہوتی ہے. پارٹی ہو رہی ہے, کوئی فنکشن ہو رہا ہے, کوئی محفل ہے, تو اس کے لیے ہر چیز موجود ہے. ایونٹ آ رہا ہے نا کوئی, لیکن اتنا بڑا ایونٹ آ رہا ہے, یہ آسان الفاظ ایونٹ نہیں ہے ماہ رمضان, لیکن سمجھانے کے لیے ایونٹ آ رہا ہے کہ جو آپ کی پوری لائف کے برابر ہے. ایک ماہ رمضان از ایکول ٹو ہول لائف. کیسے؟ ہزار مہینوں سے بہتر. ہزار مہینے کتنے ہوتے ہیں؟ 80 ایئرس تقریباً. ہزار مہینے 80 ایئرس کے برابر ہوتے ہیں, اور 12 کو ہزار سے ڈیوائڈ کریں گے تو تقریباً اتنی فکر آئے گی. یعنی ایک رمضان کی جو اہمیت ہے, امپورٹنس ہے, وہ آپ کی ہول لائف کے برابر ہے. اس بنا پر, کیونکہ شہر رمضان کیا ہے کہ جس میں شب قدر ہے, اور شب قدر خیر من الف شہر, ہزار مہینوں سے بہتر. ہزار مہینے یعنی 80 سال. 80 سال کا مطلب کیا ہے؟ یعنی پوری ایک لائف تقریباً. آج کل لائف سے بھی زیادہ بونس میں. کیا ہم نے ماہ رمضان کے لیے کوئی پلاننگ کی؟ کوئی ہم نے ماہ رمضان کے لیے کوئی برنامہ بنایا, کوئی ترتیب دیا کہ میں کیسے اس کو گزاروں؟ ہماری یہاں تو روزہ کم, بھوک ہڑتال زیادہ ہوتی ہے یوتھ میں, جو جن کی اسکول مثال کے طور پر بند ہیں, آج کل آف ہیں, تعطیلات ہیں, تو ان کی تو بھوک ہڑتال ہوتی ہے. وہ جو صبح 3:30 بجے کرکٹ کھیل کر آئے گا, فٹ بال کھیل کے آئے گا, ڈبو کھیل کے آئے گا, پھر جو سحری کر کے سوئے گا تو 6 بجے اٹھے گا, اور اس ایک ہی وضو میں نماز ظہر, عصر, مغرب, عشاء, اور اس کے بعد جھٹ سے سفرے پر اور دسترخوان پر ہوگا. تو اماں کہتی ہے بیٹا بھوک ہڑتال ہے یا روزہ رکھا ہے؟ ہمارے یہاں بھوک ہڑتال ہوتی ہے, اور بھوک ہڑتال نہیں ہے روزہ. کیا ہم نے پلاننگ کی ہے کہ کیسے گزارے ماہ رمضان کو, اس کی شبوں کو کیسے گزاریں؟ خوب, ابھی ایک عشرہ گزرا, آج 10 ماہ مبارک کا رمضان ہے, ایک عشرہ گزرا ہے, ہم اپنے آپ کو تیار کر سکتے ہیں باقی 2 عشروں کے لیے. یہ 2-10 دن جو باقی ہیں, 11 سے 20 اور 21 سے 30 تک, ہم اس کے لیے کچھ نہ کچھ کر سکتے ہیں, تاکہ اس سے کیا ہے ہم کچھ لے سکیں. اچھا, پھر کہا ہدل للناس. خوب, پہلے تو وہ بات کمپلیٹ کر لوں کہ یہ سال کی ابتدا ہے, یعنی آپ کی معرفت کا سال, آپ کی خدا پرستی کا سال, آپ کے ایمان کا سال. کاؤنٹنگ کہاں سے شروع ہو؟ یہاں سے شروع ہو, فرسٹ آف آف مائی رمضان سے. کہ میں نے کرنا کیا ہے، جانا کہاں تک، جانا کہاں تک ہے، اس کو سمجھیں. اور اگر اب تک توجہ نہیں تھی تو اب توجہ دینے کی کوشش کریں کہ ہم اپنے آپ کو تیار کریں ان بقیہ 10 دنوں کے لیے کہ جس میں شب قدر آ رہی ہیں. شب قدر کے لیے ہمیں اپنے آپ کو آمادہ و تیار کرنا چاہیے. اگر آمادہ و تیار نہیں کریں گے تو جیسے بقیہ دن گزر گئے یہ بھی دن گزر جائیں گے اور پھر اس کا کوئی خاطر خواہ نتیجہ نہیں نکلے گا. اب کا ہدی للناس، یہ ہدایت ہے قرآن. وہ کیسے ہدایت ہے؟ میں جب تک پڑھوں گا نہیں، سمجھوں گا نہیں. رسول اللہ جب روز قیامت آئیں گے تو اللہ سے ایک شکایت کریں گے، ٹھیک ہے؟ مثلا میں آپ کو ایک امانت دے کے جاؤں گا اور کہوں گا جب میں آؤں گا تو آپ سے لوں گا، اور جب واپس آؤں دیکھا کہ آپ نے اس میں کچھ گڑبڑ کی ہوئی ہے تو میں شکایت کروں گا. کوئی بڑا جو ہوگا اس سے شکایت کروں گا کہ دیکھیے میں ان کو امانت دے کے کہتا ہے انہوں نے خیانت کی. رسول اللہ بھی دو امانتیں دے کے جا رہے ہیں، ایک قرآن اور ایک اہل بیت. ان تارکن فی ہوں ثقلین، دو گرا قدر بھاری چیزیں، ایک قرآن اہل بیت چھوڑے جا رہا ہوں. روز قیامت جب یہ امانتیں کا حال دیکھیں گے تو کہیں گے یا رب ان قوم اتخذوا هذا القرآن مہجورا. اے میرے رب، اے میرے پروردگار، ان قومی، یہ میری قوم ہے، یہ میری امت ہے، اتخذوا هذا القرآن مہجورا، جس نے اس قرآن کو مہجور کر دی. مہجور کسے کہتے ہیں؟ جس سے ہجرت کر لی جائے، جس سے ہجر کر لیا جائے، دور ہوا جائے. وصل ملانا ہے، قریب آنا ہے، ہجر دوری ہے. خوب یہ کیسے ہو سکتا ہے کہ قرآن ہمارے گھروں میں ہو اور رسول اللہ کہہ رہے ہیں کہ اس امت نے قرآن سے مہجوریت اختیار کی، اس کو مہجور کر دیا، کو چھوڑ دیا. خود مہجور نہیں ہوئے، یہ قرآن مہجور ہوا ہے. مہجور کسے کہتے ہیں؟ جسے ہجر کر، جسے چھوڑ دیا جائے، اور جسے چھوڑیں گے وہ مہجور ہوگا، ٹھیک ہے نا؟ تو لیکن ہم تو دیکھ رہے ہیں، ہم نے تو نہیں چھوڑا، کہیں نہ کہیں ہماری زندگی میں قرآن موجود ہے. مثال کے طور پر ماہ رمضان میں قرآن موجود ہے، جزدانے میں موجود ہے، شادی میں موجود ہے، کہیں نہ کہیں قرآن نظر آ جاتا ہے، بلا سوئم چیلم برسی میں موجود ہے، پھر بھی رسول اللہ کہیں گے انہا ان یا رب ان قوم اتخذوا هذا القرآن مہجورا، میری امت نے قرآن چھوڑ دی تھا. اس کا مطلب ہے کہ قرآن سے جو کام لینا چاہیے تھا وہ ہم نے نہیں لیا، اس وجہ سے قرآن چھوڑ دیا. تو یہ ماہ رمضان ایک چینج لانا ہے اپنے کریکٹر میں، اپنی تھنکنگ میں، اپنے آئیڈیالوجی میں، اپنے ویو میں، کہ ہم دوبارہ سے قرآنی فکر کا احیاء کریں، قرآن کو زندہ کریں. اگر ہم یہ کرنے میں کامیاب ہو گئے تو ہمارا ماہ رمضان ماہ رمضان ہے، اس کا کوئی نہ کوئی فائدہ پھر پورے سال ہمیں نکلے گا. اور ماہ رمضان ایک ورک شاپ ہے جس میں ہم نے پریکٹس کرنی ہے، اس کا اثر پورے سال نظر آنا چاہیے، اس کا اثر پورے سال نظر آنا چاہیے. مثال کے طور پر جس طرح آپ کی مارک شیٹ پر درج ملنے والے مارکس اور گریڈ جو ہے اس کا اثر کیا آپ کی پوری ہول لائف پہ نہیں ہوتا. آپ کے مارکس اچھے ہوں گے، آپ کا گریڈ اچھا ہوگا، آپ شوق سے دکھائیں گے جناب یہ میری مارک شیٹ ہے، اور جہاں آپ جائیں گے آپ کو موسٹ ویلکم کہا جائے گا، خود مینیجر جو ہے ہاتھ جو ہے ملائے گا کھڑے ہو کر. لیکن جب آپ کی مارک شیٹ ہی خراب ہے تو آپ کسی کو دکھانے قابل نہیں رہیں گے. ماہ رمضان مارک شیٹ ہے جس کا اثر پوری ہول لائف اور ہول ہمارے یوں کہوں کہ سال پر ہونا چاہیے، اور ہونا بھی یہ چاہیے. ہم سمجھتے ماہ رمضان آیا اور چلا گیا، ختم، چلو جی دوبارہ سے اپنی ڈگر واپس آ جاؤ. ابھی تو نمازیں ہو رہی ہیں لیکن اس کے بعد آہستہ آہستہ کیا ہے، نمازیں قضا ہونے لگیں گی، اخلاق برے ہونے لگیں گے، آنکھیں بہکنے لگیں گی، کردار جو ہے وہ برا ہوتا چلا جائے گا، بیہیویئر ہمارا خراب ہوتا چلا جائے گا، پھر اسی واپس ڈگر پر جہاں سے پہلے چلے تھے وہاں سے واپس وہیں پہنچ جائیں گے. یہ ہدایت نہیں ہے. ہدایت کیا ہے؟ کہ تمہارے اندر ایک تبدیلی آنی چاہیے، تمہارے اندر کوئی واضح فرق نظر آنا چاہیے. تو ہدایت کیا ہے؟ مثلا کیسے ہدایت ملے؟ مثلا یہی جو آپ دعا پڑھتے ہیں، دعائیں جوشن کبیر، یا ہادی من استہداؤ، اے اس کے ہادی، اسے ہدایت کرنے والے جو اسے ہدایت لے. میں جب تک ہدایت مانگوں نہیں، خدا سے چاہوں نہیں، کس طرح مجھے ہدایت ملے گی؟ خب مثلا میں کلاس میں بیٹھا ہوں، ٹیچر سامنے وائٹ بورڈ پر بلیک بورڈ پر سمجھا رہا ہے، अब मैं चाहूँ कि ये सवाल का जवाब मुझे पता चल जाए सही, और मैं ना पूछूँ और एग्ज़ाम में वही सवाल आ जाए और मैं कहूँ सर आपने ये सवाल अच्छी तरह नहीं समझाया था। वो कह गया बेटा आपने पूछा था मुझे, मैंने जवाब से पूछा था, अंडरस्टैंड समझ में आ गया। सबने कहा यस सर। वो जब सबसे ज़्यादा यस सर कह रहे होते हैं उनकी ज़बान में कख नहीं आता जब सबसे ज़्यादा सारे ला रहे थे उनकी ज़बान में उनकी समझ में कुछ नहीं आता। उस वक्त तो आपने कह दिया, तो जो समझने का मौका था वो आपने गुजार दिया। ये हिदायत है, यानी ये तुम्हें वे बताएगा कि राइट पाथ कहाँ है, राइट वे कहाँ है और कहाँ तुमने कैसे कदम उठाना है। अब आप कुरान उठा के पढ़िए, कसरत से कुरान बहुत अच्छी चीज़ है, यानी इस लिहाज से कि कुरान के दस्तरखान में बैठेंगे दुनिया और आखरत में जो कुछ भी खैर है वो सब यहाँ मौजूद है, वो सब यहाँ मौजूद है। जो कुछ भी दुनिया में आपके बेहतरी के लिए वो सब यहाँ मौजूद है, उससे इस्तेफादा करने का आर्ट और फन आना चाहिए। ये हम इस कुरान से कर सकते हैं और ये कुरान सिर्फ कुरान नहीं है बल्कि कुरान के साथ अहले बैत ज़रूरी हैं, ताकि अहले बैत की विलायत के साए में जो फसलु अहल ज़िक्र इन कुंतुम ला तअलमून, अहल ज़िक्र कौन है, अहले बैत अलैहिम सलाम, और राज़िकून फिल इल्म कौन है, अहले बैत अलैहिम सलाम है। बस ये हिदायत लेनी है, यह हादी मन इस्तादा, ए उसके हादी के जो तुझसे हिदायत लेना चाहे। मैंने अपने टीचर से क्लासरूम के वक्त हिदायत नहीं ली, मुझे कोई फ़ायदा नहीं हुआ बिल्कुल नुकसान हुआ। लिहाजा क़िसस कुरान जो हैं, कुरानी क़िस्से जो हैं वो आपको जो है वो वे सिखाते हैं, वे दिखाते हैं, आपकी थिंकिंग पावर में इजाफा करेंगे, आपकी विजन चेंज करेंगे, किस तरह इंसान मसाइल को देखे सोचे समझे। मिसाल के तौर पर हज़रत यूसुफ़ का किस्सा उठाइए, हज़रत यूसुफ़ के किस्से में क्या है कि हज़रत यूसुफ़ अलैहिस्सलाम जो हैं वो एक जगह गिरफ़्तार हो जाते हैं कि जहाँ पर वो दर हकीकत गुनाहों में गिरफ़्तार हैं। अब उनके लिए कोई राह नहीं है। अब ये हम अगर अरबी पढ़ेंगे तो हमें अंदाज़ा नहीं होगा, लेकिन अगर उर्दू में पढ़ेंगे समझ के पढ़ेंगे, अरबी पढ़ना चाहिए लेकिन उर्दू में समझ के पढ़ना चाहिए, तो वहाँ पे वो गिरफ़्तार हो गए। ये गिरफ़्तारी जो है वो हर इंसान के सामने पेश आएगी। इन्हें किस्से कुरान के कससल कुरान हमें बताते हैं कि देखो इस जैसी कोई भी प्रॉब्लम तुम्हारी ज़िंदगी में आ सकती है। तुम अगर किस्से कुरान कुरानी किस्से सही तौर पर पढ़ोगे, इससे हिदायत लोगे तो तुम उससे बचने का फ़न तुम्हें आना चाहिए। अब अक्सर लोग हम कहते हैं मौलाना शैतान से कैसे बचें, अब ये सवाल ऐसा है जेन्युइन सवाल है जो हर एक का सवाल है। अच्छा ये नहीं कि सिर्फ नौजवानों का सवाल है, ये मौलवी का सवाल भी है, आलिम का सवाल भी है, मुज्तहिद का सवाल भी है, औरत का सवाल भी है, बूढ़े का सवाल भी है, बच्चे का सवाल भी है, सब का सवाल ये कि शैतान से कैसे बचें। क्योंकि शैतान ने ये नहीं कहा सिर्फ नौजवानों को बहकाऊंगा, उसने कहा कि जो भी सिरात मुस्तकीम पर आएगा उन सबको बहकाऊंगा, जो भी आएगा बस जो सिरात मुस्तकीम पर, वो शैतान के हमलों का निशाना है। हाँ जवानी में ये ज़्यादा हमले ज़्यादा होते हैं बनिस्बत बूढ़े के या अधेड़ उम्र के, जवानी में हमले ज़्यादा हैं कि शैतान ज़्यादा से ज़्यादा आपको बहकाएगा ताकि आप साबित कदम ना रहें। अब मिसाल के तौर पर हज़रत यूसुफ एक जगह ऐसी जगह फंस गए कि जहाँ पर सारे दरवाजे बंद हैं। तो अब यहाँ पर क्या है, चार चीज़ें जो हैं वो हज़रत यूसुफ़ थियोरेटिकली हमें दे रहे हैं नज़रियाती तौर पर कि अगर गुनाह से बचना चाहते हो और हिदायत चाहते हो, चार चीज़ थियोरेटिकल और एक चीज़ प्रैक्टिकली तुम्हें करनी है। पहली चीज़ क्या है, खुदा की पनाह। जब क्या हुआ, वो जगह फंस गए और कहा कि ये सारे दरवाजे बंद हैं, गुनाह तुम्हारे लिए है, तुम गुनाह के लिए हो, कोई यहाँ तुम्हें पकड़ने वाला नहीं है। काला मादल्ला आयत नंबर 23 में है सूरह यूसुफ, और सूरह यूसुफ जो है वो गालिबन 12वां सूरह है, जी हाँ 12वां सूरह है। अब उन्होंने कहा काला मादल्ला, सबसे पहली चीज़ जो इंसान को गुनाहों से बचाए वो खुदा की पनाह है। माद औद से है, आउदो कहते हैं ना, तावीज़ भी इसी से है, तावीज़ यानी बचाने वाली चीज़। असल तावीज़ का बकौल आयतुल्लाह बहजत वो तुम्हारा अमली इरादा है, वो असल तावीज़ है जो तुम्हें गुनाहों से बचा सकता है। मैं लाख तावीज़ गले में डाल लूँ, बाजू पे पहन लूँ, लेकिन मैं खुद अच्छा ना बनना चाहूँ, नहीं हो सकता। आप लाख ताबीज जो हैं वो क्रिकेटर के गले में डाल दें, ये छक्का मार दे, चौका मार दे, सेंचुरी स्कोर कर दे, वो कमबख्त अगर ना करना चाहे तो लाख ताबीज ही पहना दें, कुछ होने वाला नहीं है। असल तावीज़ के तावीज़ अमली है, असल तावीज़ क्या है मतलब अजद के, वो अमली तावीज़ है जो तुमने करना है। तो पहली चीज़ क्या है, माज़ल्ला अल्लाह की पनाह, यानी ये तुम्हारे अंदर एक सलाहियत होनी चाहिए कि तुम ये देखो ये जो सामने चीज़ आई है ये बुरी है, ये निगेटिव है, ये मनफी है, ये नुकसानदेह है, इसलिए कहाँ जाओ, फौरन एक साए में जाओ। जैसे तेज़ बारिश हो जाती है या मसलन कोई ऊपर से कोई चीज़ गिर रही होती है, आप एक मजबूत पनाहगाह की साए में आ जाते हैं, नीचे आ जाते हैं। अल्लाह की पनाह में आना जो है ये क्या है, ये मजबूत पनाहगाह है। अच्छा, अल्लाह की पनाहगाह कोई शेल्टर नहीं है, कोई स्टील से स्टील का कोई दीवार छत नहीं है जो आप पे आ जाएगी, ये वो फिक्र की दीवार है कि आप अपने आप को अल्लाह की पनाह में महसूस करते हैं। और ये प्रैक्टिकली है, यानी ऐसा नहीं है कि मैं गुनाह के दरमियान भी रहूँ कहूँगा माज़ाल्लाह माज़ाल्लाह यानी अल्लाह की पनाह, नहीं, प्रैक्टिकली मुझे फिर उसके लिए तैयार रहना चाहिए कि मुझे क्या करना होगा। पहली चीज़ क्या है, अल्लाह की पनाहगाह ढूंढें कि अल्लाह मुझे बचा, यानी मैं इरादा करूँ, मैं अज़्म करूँ, मैं नियत करूँ कि मैंने बचना है, मैंने ये नहीं करना, मैंने ये नहीं खाना है। जैसे आप कभी कभी होता है अफ्तारी में कोई चीज़ आ जाती है, अम्मा कहती है बेटा यही खाया, मैंने नहीं खाना, आप उठ के चले जाते हैं मसलन, आपने नहीं वो नहीं खाना तो नहीं खाते, जब आपने नहीं करना तो फिर नहीं करना, लेकिन उसको समझें पहले कि क्यों नहीं करना। अल्लाह की पनाह एक, दो, इन्नहु रब्बी अहसन मसवाया, उसकी नेमतों को याद करें, उसके परवरदगार होने को याद करें, पहली चीज़। दूसरी चीज़ ये हो गई, ठीक। तीसरी चीज़ क्या है, अहसन मसवाया, उसकी जो नेमतें हैं, जो उसने मुसलसल नेमतें मुझ पर उतारी, उनको याद करें। और फिर कहा कि इन्नहु ला युफ्लिहु ज़ालिमून, यहाँ पर जो जुल्म करेगा वो कभी कामयाब नहीं होगा। बज़ाहिर उसके लिए गुनाह के मौके हैं, गुनाह कर सकता है, कोई देखने वाला नहीं है, लेकिन वो कभी कामयाब नहीं होगा। और फिर इसके बाद क्या हुआ, हज़रत यूसुफ ने दौड़ना शुरू किया। अब हज़रत यूसुफ ने दौड़ना शुरू किया, सबसे पहली चीज़ क्या, जहन में खुदा की पनाह, दूसरी चीज़ क्या है, अल्लाह को रब माना, तीसरी चीज़ क्या, उसकी नेमतों को याद करना, और चौथी चीज़ क्या है कि जालिम कभी कामयाब नहीं होगा, ये जो मैं अपने साथ जुल्म कर रहा हूँ कामयाब नहीं होगा। खूब, ये कुरान किस्से, इसी तरह और भी अंबिया के किस्से हैं और अफराद के किस्से हैं, ये सब हमें एक रास्ता बताते हैं कि किस तरह मैं यहाँ से निकलूँ और अपने आप को निजात दूँ। ये कुरान से लिहाजा कहा कि हुदल्लिन्नास, ये हिदायत है लोगों के लिए। कैसे हिदायत है, मैं इसको समझ के पढ़ूँ, मैं इसकी तिलावत करूँ, मैं इसको अपनी रोज़ाना की स्टडी में लेकर आऊँ, लिहाजा अगर मैं इसे हिदायत लेना चाहता हूँ तो फिर मुझे कुरान पढ़ना है और फिर समझ के पढ़ना है। हुदल्लिन्नास व बय्यिनात मिन अल-हुदा वल-फुरकान, इंशाल्लाह कल अर्ज़ करेंगे। तो रमज़ान जो है वो एक चेंज है, रमज़ान एक तब्दीली है, रमज़ान एक इनकलाब है, रमज़ान जिसका असर हमारी पूरी ज़िंदगी पर और पूरे साल पर होना है। लिहाजा जितना हम इस माह रमज़ान को बेहतर अंदाज से गुजार सकेंगे, हम इस माह रमज़ान को बेहतर अंदाज से गुजार सकेंगे, और उसके लिए ज़रूरी है कि कुरान और अहले बैत दोनों का साथ होना ज़रूरी है। न सिर्फ़ कुरान, न सिर्फ़ अहले बैत, बहुत से लोग कुरान ले लेते हैं, बहुत से लोग अज़ादारी ले लेते हैं, वो अहले बैत को भी अज़ादारी को ले लेते हैं, अहले बैत को भी छोड़ देते हैं, ये दोनों गलती पर हैं, इश्तबा में हैं और सरासर नुकसान उठाने वाले हैं। ना कुरान ना अहले बैत दोनों को साथ साथ रखना है और इक्वल रखना है। अगर ये दोनों साथ साथ होंगे तो जो कुरान में जिस चीज़ की बज़ाहिर हमें समझ नहीं आएगी, वो अहले बैत अलैहिस्सलाम के अमल में हमें समझ आएगा। बस माह रमज़ान दर हकीकत एक फ़ुर्सत है, एक अपॉर्चुनिटी है, एक फ्री टाइम मिला है, जैसे गेम में फ्री टाइम मिलता है ना कि आप थोड़ा सांस लेते हैं और क्या करते हैं, अपने आप को आमादा करते हैं। ज़िंदगी की भाग दौड़ में क्या है, रमज़ान रहमत इलाही की एक छांव है कि जहाँ पर हमें ताज़ा दम होना है अपने अगले सफ़र और अगले साल के लिए, जिसको इमाम सादिक ने कहा कि मोमिन का साल माह रमज़ान से शुरू होता है। वही देखे कि इस माह रमज़ान मैंने क्या क्या मांगना है शब कदर में, शब कदर में यानी पूरी पूरे अगले साल तक के लिए, अगले साल तक लिए मैंने क्या मांगना है इंसान? आपको पता है कि आप वजीर आजम के पास जाएंगे, सदर के पास जाएंगे, और आप जो मांगेंगे वो आपको दिया जाएगा, लेकिन सिलेक्टेड चीज़ें आप मांगें, आप क्या मांगेंगे बताइए, बताएं पांच चीज़ें सिलेक्टेड, आप बताइए क्या मांगेंगे आप, हैं जी? नहीं, अल्लाह को नहीं, मैं कह रहा हूँ वजीर आजम के पास आप जा रहे हैं, मिसिंग पर्सन का मसला लेके जाएंगे, और बताएं, रोटी कपड़ा और मकान, कितनी रोटी, कितना कपड़ा, कितना मकान, अच्छा आर्मी से मांग लें आप, चलें कुछ तो मांगे हैं, क्या मांगेंगे बताइए? वो जो 4.5 साल के बाद, 4.5 साल के बाद वजारत चली जाएगी, हाँ भाई अब ये सोच रहे ना यार, कोई ऐसी चीज़ मांगूँ कि जो वाकई जेन्युइन चीज़ हो, कोई असली चीज़ हो, ठीक है ना, ठीक है रोटी कपड़ा आपने कह दिया, ठीक है कोई हर्ज नहीं है, लेकिन कितनी रोटी, कहाँ, कौन सा कपड़ा, कैसा कपड़ा, कितने कपड़े, और कहाँ पे मकान, कैसा मकान, कितने गज का मकान, खूब ये सब चीज़ें सोचनी चाहिए। वो कहते हैं एक आदमी गया बादशाह के पास, कसीदा सुनाया, बादशाह सलाम आपकी शान में कसीदा लेकर, बादशाह बड़ा खुश हुआ, बड़ा खुश हुआ, क्योंकि शायर तो मक्खन लगाने में माहिर होते हैं। उसने कलाना इनाम दूंगा, कल गया ये बड़ी मुश्किल से पर्ची दे दिला के पहुँचा, कहा वहाँ भाई बताओ भूल गए बादशाह, क्यों आए हो? कहेंगे कल वो कसीदा पढ़ा था ना, आप खुश हो गए थे। बादशाह ने देखो कल तुमने एक बात कही थी, हम खुश हो गए थे, कल हमने एक बात की, तुम खुश हो गए, इक्वल हो गया। माह रमज़ान दर हकीकत खुदा से मांगना है और बंदगी शो करनी है, अपने आप को बंदा बनाना है। देखिए खुदा के यहाँ ना अनाज की कमी है ना खाने की कमी है। उसने कहा आजकल मसलन अजान कराची में हो रही है 4:31 पर, उसने कहा 30 मिनट तक खा सकते हो, 31 मिनट पे नहीं, मतलब को कहत आ गया, क्या हो गया, 7:22 पे मसलन कराची में आज अजान हुई, और 7:21:59 पर आप नहीं खा सकते। ये क्या है, ये बंदगी की रूह ईजाद करनी, खुदा के हुक्म से शुरू करना है और खुदा के हुक्म से ख़त्म करना है। ये बंदगी, ये उबूदियत, ये ओबे होना, ये रमज़ान से कह रहा है कि बंदे बन जाओ, इंसान बन जाओ, बकौल मारू इंसान बनाने के लिए ये सारी चीज़ें जो कुछ भी हैं वो बंदा बनाने के लिए। हम कहते हैं ना वो इंसान के, वो इंसान के बंदे बन जा, यानी इंसान बन जा, यानी बकौल मारू, तो ये वही चीज़ है। तो ये कुरान करीम दर हकीकत एक रास्ता बता रहा है, वो रास्ता कुरानी रास्ता है, वो रास्ता हिदायत का रास्ता है, और ये माह रमज़ान एक फुर्सत है अपने आप को चेंज करने के लिए। इन 10 दिनों जो कुछ किया वो आपने किया, लेकिन आइंदा 20 दिनों के लिए अपने आप को तैयार करें। अल्लाह ताला से दुआ है कि वह हम सबको माह रमज़ान की अज़मत और फजीलत को समझने और उसके मुताबिक अपनी ज़िंदगी को कुरानी और रमज़ानी और विलाई और इमामी बनाने की तौफीक अता फरमाए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।